दसैँ अघिको त्यो असन बजारको रौनक, कस्तो भिडभाड हैन, जताततै किनमेल
हो नि। व्यापारीहरूको लागि त अवसरै अवसर, तर एउटा कुरा छ नि।
के कुरा?
नेपाली बीजका लेखहरू हेर्दा चाडपर्वमा उपभोक्ताको खर्च 45-65% बढ्ने देखिन्छ।
ए, त्यो त राम्रो हो नि व्यापारलाई।
हो, तर त्यही बेला खै धेरै व्यापारीहरू चाहिँ नगदको चरम अभावमा हुन्छन् रे, यो अलि उल्टो जस्तो लागेन?
अँ, बिक्री बढ्ने तर हातमा पैसा नहुने, यो त साँच्चै उदेक लाग्दो कुरा हो।
हो, यही नै हो के दसैँ व्यापारको सबैभन्दा ठूलो चुनौती, बिक्री शिखरमा तर क्यास फ्लो टाइट। आज हामी यिनै स्रोत, मतलब नेपाली बीजका लेखहरूमा टेकेर यही विषयमा अनेक गहिरिएर कुरा गरौँ न त।
हुन्छ, खासमा दुईवटा कुरामा केन्द्रित हुने होइन त, वस्तु व्यवस्थापन र नगद प्रवाह व्यवस्थापन।
एकदम, इन्भेन्ट्री म्यानेजमेन्ट र क्यास फ्लो म्यानेजमेन्ट।
हाम्रो उद्देश्य पनि यही हो, यो चाडपर्वको दौडधुपलाई कसरी आर्थिक तनावबाट खै सम्पत्ति कमाउने अवसर बनाउने भनेर व्यावहारिक कुरा पहिल्याउने। ल, सुरु गरौँ त्यही विरोधाभासबाटै। किन हुन्छ त यस्तो, बिक्री बढ्दा नि पैसा नहुने?
यसको मुख्य कारण चाहिँ त्यो लगानी र आम्दानी बीचको समयको ग्याप हो क्या।
समयको ग्याप? कस्तो ग्याप?
यस्तो नि, व्यापारीले दसैँ आउनुभन्दा करिब 60-90 दिन अगाडि नै सामान किन्न ठूलो पैसा खन्याइसकेका हुन्छन्।
ए, 2-3 महिना अगाडि नै?
हो, तर बेचेको पैसा उठ्न चाहिँ हाम्रोमा त अब सम्बन्धमा आधारित कारोबार हुन्छ नि, धेरै जसो उधारो।
अँ अँ, उधारो त चलिहाल्छ है।
हो, त्यसले गर्दा पैसा हात पर्न चाडपर्व सकिएको पनि 30-45 दिन लाग्न सक्छ। अब यही ढिलाइले गर्दा कार्यशील पुँजी, मतलब डे टु डे चलाउने पैसाको अभाव हुन्छ,
भनेपछि व्यापार चलाउनै गाह्रो हुने अवस्था। ओहो, ल, यसलाई सम्हाल्ने पहिलो रणनीति त्यो वस्तु व्यवस्थापन, त्यसमा जाउँ। कति सामान राख्ने त चाडपर्वमा, के भन्छन् लेखहरूले?
लेखहरूले के देखाउँछ भने सफल व्यापारीहरूले चाहिँ सामान्य बेलाभन्दा करिब 2.5-3 गुणा बढी स्टक राख्छन्।
3.5-3 गुणा निकै धेरै रहेछ त।
हो, दसैँको माग नै त्यस्तै हुन्छ, अनि त्यो सप्लाई चेनको पनि भर हुँदैन नि त। तर महत्त्वपूर्ण कुरा के हो भने यो स्टक दसैँ आउनुभन्दा त्यो 60-90 दिन अगाडि नै अर्डर गरिसक्नुपर्छ।
अनि मागको अनुमान लगाउन नि, त्यो त झन् गाह्रो होला नि। नेपालमा कति कुरा निश्चित हुँदैन?
एकदमै गाह्रो, बाहिरका मोडल मात्रै लगाएर हुँदैन। यहाँ स्रोतहरूले के भन्छन् भने नेपालकै विशिष्ट कुराहरू, जस्तै रेमिटान्स कति आयो होइन, त्यसले मान्छेको किन्ने क्षमता कस्तो छ भन्ने थाहा हुन्छ।
ए, रेमिटान्सले पनि फरक पार्छ?
अवश्य। अनि कृषि उत्पादन कस्तो भयो, गाउँको अर्थतन्त्र कस्तो छ, राजनैतिक अवस्था कस्तो छ, अनि मौसम, मनसुन पछिको मौसमले पनि मागमा असर पार्छ रे, यी सब हेर्नुपर्छ।
यो योजनाबद्ध तयारीले साँच्चै नतिजा दिन्छ भन्ने केही उदाहरण छ कि?
पोखराको सनराइज इलेक्ट्रोनिक्सको केस स्टडी छ, उनीहरूले कसरी गरेछन् भन्ने कुरा खै निकै रोचक छ।
के गरेछन् उनीहरूले?
उनीहरूले दसैँ आउनु निकै अघिदेखि नै त्यो मुख्य सप्लायरहरूसँग लगातार कुरा गर्ने, सम्बन्ध राम्रो बनाउने काम गरेछन्। अनि अघिल्ला वर्षहरूको बिक्रीको डाटा हेरेर कुन सामान कति चाहिन्छ भनेर हिसाब गरे, अनि एउटै सप्लायरको भर परेनन्, अरू पनि खोजे।
ए, जोखिम कम गर्नलाई। नतिजा कस्तो आयो त?
एकदम राम्रो, उनीहरूको नाफा 35% बढेछ। अनि सबभन्दा महत्त्वपूर्ण कुरा, त्यो क्यास फ्लो पनि ठिकठाक रह्यो, मतलब दसैँको प्रेसर उनीहरूको लागि अवसर बन्यो।
ल, सामान त मिलाइयो, तर बेचेर मात्रै भएन, हातमा पैसा नआएसँग त उही तनाव। अब यो नगद प्रवाहको गाँठो चाहिँ कसरी फुकाउने? त्यो सम्बन्धमा आधारित उधारोलाई कसरी म्यानेज गर्ने त?
पहिलो कुरा त यो हाम्रो वास्तविकता हो भनेर स्वीकार्नु पर्यो, रातारात बदलिन्न यो। त्यसैले स्रोतहरूले केही व्यावहारिक उपाय सुझाएका छन्, जस्तो मुख्य सप्लायरसँग विश्वास बनाएर अलि लामो समयको उधारो, जस्तै 75 दिनसम्मको माग्ने प्रयास गर्ने।
ए, सप्लायरसँग लामो उधारो, अनि ग्राहकतिर नि?
ग्राहकलाई चाहिँ उल्टो, चाँडो पैसा तिरे 3-5% छुट दिने, यसले अलि छिटो पैसा उठ्न सक्छ।
अनि ब्याङ्कहरू नि, ऋणको कुरा के छ?
त्यो पनि महत्त्वपूर्ण छ, विभिन्न ब्याङ्कहरूसँग, जस्तो NMB, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, यिनीहरूसँग पहिलेदेखि नै राम्रो सम्बन्ध बनाइराख्ने, ताकि चाहिएको बेला सजिलै ऋण पाइयोस्। तर यहाँ पनि समयको कुरा आउँछ।
कति समय अगाडि थाल्नु पर्यो प्रक्रिया?
चाहिने बेलाभन्दा कम्तीमा 60-90 दिन अगाडि नै ऋणको लागि अप्लाई गरिहाल्नु बेस, नत्र अन्तिममा दौडधुप गर्दा प्रक्रिया झन्झटिलो हुने, महँगो ब्याज पर्न सक्ने हुन्छ।
ठिक हो।
अनि अर्को कुरा, बजेट बनाउँदा अक्सर छुट्ने खर्चहरू हुन्छन् नि, लुकेका खर्च।
लुकेका खर्च जस्तो?
जस्तो कि कर्मचारीको दशैं बोनस, यो त श्रम ऐन 2074 र बोनस ऐन 2030 अनुसार दिनै पर्यो, कम्तीमा एक महिनाको तलब बराबर।
ए, त्यो त अनिवार्य नै भयो।
हो। अनि ओभरटाइमको पैसा, चाडपर्वमा थपिने मान्छेको तलब, यातायात खर्च बढ्छ, सुरक्षामा खर्च हुन्छ, अनि त्यो बिक्री व्यवस्थापन गर्ने सफ्टवेयरहरूमा पनि लगानी लाग्छ। यी सब पहिले नै अनुमान गरेर बजेटमा राख्नुपर्छ।
दसैँपछि लगत्ते तिहार पनि आइहाल्छ, यी दुईटैको योजना एकैचोटि बनाउँदा केही फाइदा हुन्छ?
हुन्छ नि। स्रोतहरूको अनुसार दसैँ र तिहारको सामान किन्ने र पैसाको योजनासँगै बनायो भने त्यो वर्किङ क्यापिटल, मतलब चलाउने पैसा, करिब 15% कम भए पुग्छ रे, अनि समग्र नाफा पनि बढ्छ, स्रोतको राम्रो उपयोग हुन्छ।
अब अलिकति डिजिटल कुरा गरौँ। अनलाइन व्यापार, ई कमर्स, यसको भूमिका कस्तो छ दसैँमा? यसले क्यास फ्लोको समस्या केही कम गर्छ कि?
ई कमर्स बढेको त छ, चाडपर्वमा त 200-300% बिक्री बढ्छ रे अनलाइनमा।
ओहो।
हो। यसले पैसा अलि छिटो आउन केही मद्दत त गर्छ, तर नेपालको सन्दर्भमा खै यसलाई त्यो परम्परागत सम्बन्धमा आधारित बिक्रीसँग मिलाएरै लानुपर्छ भन्छन् विज्ञहरू। अनलाइनले सजिलो त बनायो, तर त्यो व्यक्तिगत सम्बन्ध र विश्वास, जुन उधारोको आधार हो, त्यो अझै महत्त्वपूर्ण छ।
भनेपछि निचोडमा के भन्न सकियो भने, दसैँको व्यापारमा सफल हुन रणनीतिक योजना चाहियो। खास गरी सामान कहिले र कति ल्याउने अनि पैसा कहिले आउँछ भन्ने कुराको राम्रो व्यवस्थापन।
एकदम।
अनि नेपालको आफ्नै परिवेश, जस्तो त्यो ढिलो पैसा उठ्ने चलन, सम्बन्धको महत्त्व, त्यसलाई बुझ्नु पर्यो र प्रविधिलाई पनि ठिकसँग जोड्नु पर्यो।
बिल्कुल। फेरि मुख्य कुरा दोहोऱ्याउँ है त, दसैँ आउनु 60-90 दिन अघि नै सामान्यभन्दा 2.53 गुणा बढी स्टक तयार गर्ने, अनि बेचेको पैसा 30-45 दिन ढिलो आउन सक्छ भनेर क्यास फ्लोको योजना बनाउने, यति गर्न सक्यो भने दसैँको तनाव अवसर बन्छ।
अब अन्त्यमा एउटा प्रश्न सोच्न मन लाग्यो, नगद प्रवाहमा चुनौती मानिने हाम्रो यो सम्बन्धमा आधारित संस्कृति छ नि, यसै उल्टी प्रयोग गरेर व्यवसायहरूले कसरी आफ्नो दीर्घकालीन शक्ति र बजारमा अरूभन्दा फरक, मतलब अद्वितीय फाइदा लिन सक्लान् त? यो प्रश्नमा विचार गर्दै आजलाई बिट मारौं।